नमस्कार। कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभाती प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, नेपालले भारतपछि बंगलादेशमा 40 मेगावाट विद्युत बिक्रीका लागि बहुप्रतीक्षित त्रिपक्षीय सम्झौता गरेको छ। गत बिहिबार भएको सम्झौतामा नेपाल, भारत र बंगलादेशले हस्ताक्षर गरेका छन्। सम्झौतामा भारतीय प्रसारण लाइनको प्रयोग गरी नेपालले उत्पादन गरेको विद्युतलाई बंगलादेशसम्म पुर्याउने विषय उल्लेख छ। नेपालले गरेको यो त्रिदेशीय सम्झौतालाई दक्षिण एशियामा विद्युत व्यापारको पहिलो सम्झौता पनि भनिएको छ। यसअघि नेपाल र भारत बीच 10 वर्षमा 10,000 मेगावाट विद्युत खरिद बिक्रीको सम्झौता भइसकेको छ। लक्ष्य अनुसार विद्युत उत्पादन हुन नसकिरहेको अवस्था, वर्षेनी बाढ़ी पहिरोबाट जलविद्युत संरचनामा भइरहेको को ठूलो क्षति, हिउँदका 6 महिना स्वदेशकै माग धान्न मुस्किल परिरहेको विद्यमान परिस्थिति पनि रहेको छ। यद्यपि नेपालमा विद्युत उत्पादनको प्रचुर सम्भावना र नेपालले लाभ लिने ठाउँहरू भने प्रशस्त रहेका छन्। आजको अन्तर संवादमा हामी विद्युत व्यापारका सम्बन्धमा पछिल्लो पटक भएको सम्झौता, विद्युत उत्पादनको वर्तमान अवस्था र यस क्षेत्रका सम्भावना बारे केन्द्रित भएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कुरा गर्दैछौ। कुलमान सर, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
धन्यवाद।
नेपाल र बंगलादेश बीच विद्युत व्यापार सम्झौता सम्पन्न भएको छ। यसमा हाम्रो छिमेकी मुलुक भारत पनि सहभागी रहेको छ। विद्युत व्यापारको क्षेत्रमा भएको यो सम्झौतालाई व्यापारको हिसाबले नेपालका लागि महत्वपूर्ण रूपमा पनि हेरिएको छ। यो सम्झौता के कसरी भयो, नेपालबाट बंगलादेशसम्म बिजुली कसरी पुग्छ? कुराकानीको शुरूआत मैले यही प्रश्नबाट गरे।
नेपाल र बंगलादेश बीचको लामो सहकार्य र नेपाल र भारत र भारत र बंगलादेश बीचको धेरै चरणको छलफल पछि यो सम्भव भएको हो। करिब तीन चार वर्ष अगाडिदेखि यो विषयमा हामी छलफलमा थियौँ र पटक पटकको विभिन्न फोरमहरूमा हाम्रो सचिव लेभलको र प्रधानमन्त्रीहरूको भिजिटमा यो विषय चाहिँ छलफल भएको थियो। हामी र यो प्राधिकरणको र बङ्गलादेशको बिपिडिबी भन्छ, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड, इन्डियाको एनबिबिएन, यो ट्रेडर हो, इन्डियाको इन्डियाले एउटा बीचमा एउटा ट्रेड गर्ने ट्रेडरको रूपमा एनबिबिएन आएको छ। यो युटिलिटीहरूको बीचको छलफल, यी सबै समग्र छलफलहरूको परिणाम स्वरूप यो एग्रिमेन्ट भएको छ। यसमा सबै तिनटै देशको लिडर्सहरूको र यो ब्युरोक्रेसीको र यो डिप्लोमेटिक च्यानलहरूबाट र युटिलिटीको लेभलबाट हामीले धेरै चरणको छलफल पश्चात यो सम्भव भएको छ। यो एउटा ऐतिहासिक र यो दक्षिण एसियाको विद्युत बजारको लागि एउटा कोसे ढुङ्गा साबित भएको छ। 40 मेगावाट भए पनि यो ठुलो चाहिँ यसले बाटो खोलेको छ। यो हामी द्विपक्षीय मात्रै विद्युत व्यापार मा संलग्न थियौँ, अब यो त्रिपक्षीय रूपमा हामी बोर्डरबाट क्रस गरेर तेस्रो कन्ट्रीमा पनि यो व्यापार सुरु भएको छ। यसले भविष्यमा यो साउथ एसियन रिजनमा विद्युतको व्यापार चाहिँ धेरै अगाडि बढ्छ भन्ने चाहिँ यसले बाटो देखाउँछ। अब यो 40 मेगावाटमा वास्तवमा हामी विद्युत नेपाल विद्युत प्राधिकरणले मुजफ्फरपुरसम्म हामीले इन्जेक्सन गर्छौँ 40 मेगावाट। त्यसपछि इन्डियाको जुन ग्रिड छ, ग्रिड भएर बङ्गलादेशको भेरामारा भन्ने पोइन्ट छ बोर्डरमा, त्यहाँसम्म चाहिँ इन्डियाको ग्रिड भएर जान्छ। त्यसपछि बङ्गलादेशले बिपिडिबी भन्छ, बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डले त्यहाँबाट चाहिँ ट्रल गर्छ र नेपालको विद्युत त्यहाँबाट लिन्छ। त्यसमा बिचमा यो एनटिपिसी विद्युत व्यापार निगम भन्छ, एनबिभिएन, इन्डियाको पावर ट्रेडिङ कम्पनी, यो गभर्मेन्ट कम्पनी नै हो, त्यसले यो सम्पूर्ण यो बीजको ट्रेडको चाहिँ फेसिलिटेसन सबै चाहिँ इन्डियाको ट्रेडिङ कम्पनीले गर्छ। यसको चाहिँ इनर्जी एकाउन्टिङदेखि लिएर सेड्युलिङ गर्नेदेखि लिएर ट्रान्समिसन चार्ज लसको क्यालकुलेसन सम्पूर्ण चाहिँ त्यसको सेटलमेन्ट मेकानिजम ट्रेडको फेसिलिटेसन चाहिँ एनबिबिएनले गर्छ। यो त्यही भएको हुनाले यो ट्राइपार्टाइट यो त्रिपक्षीय सम्झौताको रूपमा लिएको छ, तर एग्रिमेन्ट चाहिँ दुईटाकै बिचमा हो, बिपिडिबी बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र नेपाल इलेक्ट्रिसिटी अथोरिटीको बिचमा 6.4 अमेरिकी डलर सेन्टमा प्रति युनिटको दरले हामीले चाहिँ मुजफ्फरपुर पोइन्टको इनर्जीमा हामी पैसा पाउँछौँ, र त्यसपछिको सम्पूर्ण चार्जहरू चाहिँ बङ्गलादेश डेभलपमेन्ट बोर्डले पावर डेभलपमेन्ट बोर्डले नै बेहोर्छ। त्यही भएको हुनाले यो 5 वर्षको एग्रिमेन्ट तर जुन 15 देखि नोभेम्बर 15 यो बर्खायामको 5 महिना मात्रै हामीले 5 वर्षसम्म बेच्ने हो। यो पछि एक्सटेन्डेबल पनि हुनसक्छ। अहिले किनभने बर्खायाममा मात्रै हाम्रो सरप्लस भएको हुनाले हिउँदयाममा हामीलाई नपुग्ने नै छ, त्यही भएर बर्खायामको इनर्जी मात्रै हामीले बेचेका छौँ। पछि हामी हिउँदमा पनि सरप्लस हुने स्थितिमा चाहिँ हामी राउन्ड द क्लक 24 घन्टा 12 महिना पनि बेच्ने एग्रिमेन्टहरू अगाडि बढाउँछौँ।
बंगलादेशसँग भएको सम्झौताका विषयमा त यहाँले उल्लेख गरि नै सक्नु भएको छ। अर्को हिसाबले यो सम्झौतालाई हेर्दाखेरि तीनवटा देश नेपाल भारत र बंगलादेश यसरी सम्झौतामा आउँदा दक्षिण एसियाकै पहिलो सम्झौताका रूपमा पनि यसलाई अर्थ्याइएको छ। यसअघि विद्युत व्यापारका सम्बन्धमा तेस्रो देशसँग सम्झौता नभएको र हालै नेपाल भारत र बंगलादेश बीच भएको यो त्रिपक्षीय सम्झौतालाई नै पहिलो मानिएको भनेर पनि अहिले चर्चा भइरहेको छ। यसको वास्तविकता के हो र यहाँले भनिसक्नु भएको छ कि 5 वर्षसम्मका लागि यो सम्झौता भएको हो भनेर, यसरी हेर्दा त यो मध्यकालीन सम्झौता जस्तो पनि देखियो। अब दीर्घकालसम्म के कति परिणाममा हामीले अथवा नेपालका तर्फबाट विद्युत हामी बंगलादेशलाई बेच्ने योजना बनाएका छौं, त्यो विषयमा अलि प्रश्न पारिदिनुहोस् न।
यो क्वान्टम जुन छ, अब परिमाण 40 मेगावाट, समय 5 वर्ष भने पनि यसले ठुलो चाहिँ माने राख्छ। यो वास्तवमा यो हामी नेपालको विद्युत भारतसम्म पनि जान सकिन्छ कि सकिन्न भन्ने मानसिकताबाट आज हामी बङ्गलादेशसम्म 5 वर्षको लागि विद्युत पठाउँदैछौँ, र यसले अब 5 वर्ष मात्रै होइन, अब अर्को 100 वर्ष 50 वर्षको र 25 वर्षसम्मको एग्रिमेन्ट लङ टर्म एग्रिमेन्ट भन्छ, लङ टर्म एग्रिमेन्टहरूको पनि बाटो खोलेको छ। र हामीले नेपालले वास्तवमा यो इन्डियाको इनर्जी एक्सचेन्ज मार्केट भन्छ, यो डेआइएफ मार्केट, डेली बिडिङबाट गर्ने मार्केट, रियल टाइम मार्केट, 1-1 घन्टा अगाडि मात्रै पनि हामी बिडिङ गरेर पावर बेच्न र किन्न सक्छौँ। यो मार्केटहरूमा नेपाल पहिलो राष्ट्र हो जसले यो ट्रेड सुरु गरेको, मे 2021 सुरु गरेका थियौँ, र थर्ड कन्ट्री यो बोर्डरभन्दा बियोन्ड बोर्डर हामीले चाहिँ कन्ट्रीको लागि पावर एक्सपोर्ट गर्ने पनि साउथ एसियामा नेपाल नै पहिलो हो। नेपालले अब बङ्गलादेशसम्म इन्डियालाई क्रस गरेर बङ्गलादेशसम्म इन्डियाको ग्रिड युज गरेर इन्डियाको सहमतिमा हामी थर्ड कन्ट्रीमा गरिरहेका छौँ। त्यही भएको हुनाले यो पनि नेपालको लागि सौभाग्य नै हो, पहिलो कन्ट्री हुन पाएका छौँ, र यसले साउथ एसियाको अरू पनि कन्ट्रीहरूमा ट्रेड गर्न सकिन्छ। भोलि श्रीलङ्कासम्म पनि हामी पावर बेच्न सक्छौँ, म्यानमारसम्म पावर बेच्न सक्छौँ भन्ने एउटा चाहिँ सिग्नल यसले दिन्छ। त्यही भएको हुनाले यो क्वान्टमको हिसाबले हामी आगामी 10 वर्षमा 10,000 मेगावाट भारतलाई बेच्ने र 5,000 मेगावाट बङ्गलादेशलाई बेच्ने टार्गेटका साथ हामीले हाम्रो आन्तरिक उत्पादन, आन्तरिक प्रसारण लाइन र क्रस बोर्डर ट्रान्समिसन लाइनहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। यो सम्भव छ, 5,000 मात्रै 40,000 मेगावटले 5,000 मात्रै होइन अर्को चाहिँ 25,000 मेगावटलाई बाटो खोल्छ, किनभने बङ्गलादेश र इन्डिया नै यो विद्युतको ठुलो बजार हो नेपालको लागि, नेपाल भुटानको लागि। यो हामी बिबिआइएन सब रिजनल ग्रुप भन्छौँ, बङ्गलादेश भुटान नेपाल इन्डियाको यो सब रिजनल ग्रुप चाहिँ यो सब रिजनल पावर ट्रेडिङको लागि धेरै महत्त्वपूर्ण छ। र इनर्जी मिक्सको हिसाबले यो रिन्युएबल इनर्जी, क्लिन इनर्जी, हाइड्रो पावर एउटा क्लिन इनर्जी ले त्यहाँको कोइलालाई रिप्लेस गर्ने, किनभने ग्यास र कोइलाबाट बङ्गलादेशमा धेरै सबै करिब करिब 99% ग्यास र कोइलाको इनर्जी छ, र इन्डियामा पनि ग्यास र कोइला नै करिब 70% भन्दा बढी चाहिँ इनर्जी कोइलाको छ। यसले क्लाइमेट चेन्जमा यो चाहिँ कार्बन इमिसनमा ठुलो चाहिँ कन्ट्रिब्युसन गर्छ। यो कार्बन रिडक्सनको लागि पनि यो इनर्जी मिक्स, यो साउथ एसियन रिजनको इनर्जी मिक्स, हाइड्रो पावरको पोटेन्सियललाई गर्ने, सोलरलाई चाहिँ प्रमोसन गर्ने काम इन्डियन गभर्मेन्टदेखि लिएर बङ्गलादेश गभर्मेन्ट यो रिजनको चाहिँ लिडर्सहरूको पनि एउटा भिजन हो। त्यो भएर त्यसलाई पूर्ति गर्ने नेपालको हाइड्रो पावर महत्त्वपूर्ण छ।
यहाँले यसो भनिरहँदा र यो सम्झौतासँगै नेपालको जलविद्युत क्षेत्रमा अब भारत र बङ्गलादेशले पनि लगानी बढाउने, थप सहकारी गर्ने विषयहरू पनि अहिले सँगसँगै चर्चामा आइरहेका छन्। यस किसिमबाट कुनै किसिमको तयारी र थप सम्झौता भएको छ कि छैन, अथवा लगानी वृद्धि गर्ने सन्दर्भमा कुनै किसिमको गृह कार्य अहिले भइरहेको अवस्था हो कि होइन?
लामो समयदेखि हामीले बङ्गलादेशको लगानी यो सुनकोशी रिजर्भर प्रोजेक्टको लागि हामीले उहाँलाई प्रस्ताव गरेका छौँ, उहाँ पनि इच्छुक हुनुहुन्छ। यसमा यो जेबिए एग्रिमेन्ट, यो जोइन्ट भेन्चर एग्रिमेन्ट नेपाल विद्युत प्राधिकरण र बिपिडिबी त्यहाँको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डसँग हुने चरणमा छ। विभिन्न छलफलहरू अस्तिको चाहिँ हामी छैटौँ स्तरीय मिटिङमा पनि यो एउटा सहमति भएको छ, आगामी बैठकबाट त्यो चाहिँ एग्रिमेन्ट गर्ने र यो प्रोजेक्टलाई अगाडि बढाउने भनेर। यो प्रोजेक्टलाई हामीले डिटेल डिजाइनमा अगाडि बढाएका छौँ। यो प्रोजेक्ट वास्तवमा भन्यौँ त्रिपक्षीय रूपमा अगाडि बढाउने पनि हामी चाहिँ कोसिस गरिरहेका छौँ। नेपाल, बङ्गलादेश र भारतको बिचमा चाहिँ एउटा सहमति गरेर एउटा प्रोजेक्ट ट्रायलेटरल कोअपरेसन, त्यो कोअपरेसनको एउटा अर्को मोडल, अनि ट्रेडमा त एउटा चाहिँ कोअपरेसन मोडल स्थापित गऱ्यौँ भने एउटा प्रोजेक्ट डेभलपमेन्टमा पनि यो कोअपरेसनको एउटा मोडल डेभलप हुने भन्ने लाइनमा पनि कुरा भइरहेको छ। र यो एग्रिमेन्टले एउटा चाहिँ बजारलाई सुनिश्चितता गरेसँगै नेपालमा नेपालको हाइड्रो पावरमा यो इन्फ्रास्ट्रक्चरहरूमा विदेशी लगानी, विभिन्न देशको लगानी आकर्षित गर्छ र नेपालको जति पनि सरकारी क्षेत्रका यो नेपाल विद्युत प्राधिकरण, यसका सिस्टर कम्पनी लगायतले डेभलप गर्दै गरेका हाइड्रो पावर प्रोजेक्टहरूमा मल्टी नेसनल कम्पनीहरू, बहुराष्ट्रिय कम्पनीहरू जस्तै एडिबी, वर्ल्ड ब्याङ्क, एआइबी, एआइबी, जाइका लगायतका चाहिँ डेभलपमेन्ट पार्टनर्सहरूले लगानी गर्नलाई पनि त्यसले ठुलो सहजीकरण र यसलाई चाहिँ बाटो खुलाउने काम भएको छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी विद्युत व्यापारका लागि पछिल्लो पटक भएको सम्झौता, विद्युत उत्पादनको वर्तमान अवस्था र यस क्षेत्रका सम्भावना बारे केन्द्रित भएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कुराकानी गरिरहेका छौं। कार्यकारी निर्देशकज्यू, कुराकानीको क्रमलाई अगाडि बढ़ाऊ। जस्तो बंगलादेशले सन् 2040 नेपालबाट 9,000 मेगावट बिजुली खरिद गर्ने घोषणा यसअघि नै गरिसकेको छ। नेपाल र भारत बीच पनि 10 वर्षमा 10,000 मेगावट बिजुली निर्यात गर्ने सम्बन्धी दीर्घकालीन सम्झौता त सम्पन्न नै भइसकेको छ। यो सन्दर्भमा नेपालले लक्ष्य अनुसार विद्युत उत्पादन गर्न सकिरहेको छैन। पञ्चवर्षीय योजनामा हामीले जे जति कुराहरूलाई उल्लेख गरेका छौं, लक्ष्यहरू लिएका छौं, त्यो अनुसार विद्युत उत्पादन हुन नसकिरहेको यो अवस्थामा जे जसरी सम्झौताहरू अहिले भइरहेका छन् त्यसै गरी हामीले विद्युत उत्पादनलाई पनि तीव्रता दिनुपर्ने, गति बढ़ाउनुपर्ने अहिलेको आवश्यकता पनि रहेको छ। यो आवश्यकतालाई पूरा गर्न अब हामी कसरी अगाडि बढ्नुपर्छ?
त्योभन्दा अगाडि म एउटा कुरा चाहिँ क्लियर गर्न चाहन्छु। अहिले 40 मेगावटै किन चाहिँ 100 मेगावट गरेन, किन 500 मेगावट गरेन भन्ने कुरामा एउटा सानो विषय म तपाईँहरूलाई राख्न चाहन्छु। हामी 40 मेगावट किन गरेको भने नेपाल र इन्डियाको बीचमा हामीसँग क्रस बोर्डर ट्रान्समिसन लाइनको क्यापासिटी अहिले 2000 मेगावट एक्सपोर्ट गर्न पनि छ र अरू चाहिँ धेरै लाइनहरू बनिरहेको छ र हामी 20,000 मेगावटसम्मको चाहिँ ट्रान्समिसन लाइन क्यापासिटी बनाउनतिर अगाडि बढेका छौँ। अब भारत र चाहिँ बङ्गलादेशको बीचको जुन भेरामा र भरमपुर भन्छ त्यो पोइन्टबाट हामीले ब्याक टु ब्याक डिसी कन्भर्टर स्टेसनबाट 1,060 मेगावट जति मात्रै चाहिँ ट्रान्सफर हुन सक्ने क्षमता छ। त्यसमा 1,000 मेगावट जति चाहिँ भइ नै सकेको छ, त्यहाँ इन्डिया र बङ्गलादेशको बीचमा चाहिँ ट्रेड भइरहेछ। बाँकी कुसन चाहिँ करिब 40 मेगावट मात्रै रहेको हुनाले त्यो 40 मेगावटलाई चाहिँ अगाडि बढाउने भनेर अहिले हामी गरेका हौँ। अब बङ्गलादेश र इन्डियाको बीचमा 765 केभी लगायत 400 केभीका प्रसारण लाइनहरू बढाउने तर्फ अगाडि बढेको छ। धेरै प्रसारण लाइनहरू अगाडि बढ्दै गएपछि, प्रसारण लाइनको क्षमता बढ्दै गएपछि हामीमा हाम्रो प्रसारण चाहिँ एक्सपोर्टको क्वान्टम परिमाण पनि बढाउँदै जान्छौँ। अहिले 40 मेगावट हुनुको कारण यो हो। अब नेपालमा विद्युत उत्पादन हामीले लक्ष्य अनुसार गर्न सकेका छैनौँ भन्ने कुराहरूमा त्यसमा विभिन्न कारणले सत्यताहरू छन्। तर विगत 5-7 वर्षको हाम्रो प्रगतिको हिसाबले हेर्ने हो भने धेरै नै इन्करेजिङ, 3500 मेगावटमा पुगिसक्यौँ। अब सानो प्रसारण लाइनको कारणले हामी ज्यादै ढिलो भएका छौँ, करिब 300 मेगावटको प्रोजेक्टहरू रेडी भएर पनि र करिब 7,000 मेगावटको प्रोजेक्ट अन्डर कन्स्ट्रक्सन विभिन्न चरणमा छन् र हामीले करिब 28,000 मेगावट बढाउने भनेर सरकारले एउटा टार्गेट पनि राखेको छ। यो प्राइभेट नेपालको प्राइभेट सेक्टरको कुरा हो। प्राइभेट सेक्टरलाई हामीले पिपिए पावर पर्चेज एग्रिमेन्ट गरेर मार्केटलाई सुनिश्चितता गरेर करिब 10,000 मेगावटको पिपिए भइसकेको छ भने अरू पनि 10,000 मेगावटको पाइपलाइनमा छन् र इन्डियाबाट अरू देशहरूबाट कोरियाबाट विभिन्न देशहरूबाट धेरै प्रोजेक्टहरू चाहिँ डेभलप भइरहेको छ। नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनी र सरकारकै सहायक कम्पनीहरूबाट करिब करिब 4,000 मेगावट 5,000 मेगावटको प्रोजेक्टहरू अगाडि बढिरहेको छ र यो चाहिँ मार्केटको यो बजारको सुनिश्चिततासँगै धेरै चाहिँ लगानी गर्दा आउने सम्भावनाहरू पनि छन्। त्यो भएको हुनाले आगामी दिन नेपालको विद्युत चाहिँ उत्पादनमा धेरै गुणा अगाडि बढ्नेछ। विगत 100 वर्षभन्दा अगाडि 8 वर्ष अगाडि 73-74 सालमा 3 बेलासम्म कार्यकारी निर्देशकको रूपमा आएको थियौँ। त्यो बेला हामीसँग 856 मेगावटको हाम्रो चाहिँ गरिब क्षमता थियो भने अहिले 8 वर्षमा करिब 7-8 वर्षमा करिब 4 गुणा भन्दा पनि बढेर करिब 3500 मेगावट भएको छ र धेरै प्रोजेक्टहरू आउने चरणमा छ। हरेक महिना एउटा दुईवटा प्रोजेक्ट आइरहेको छ। त्यो भएको हुनाले प्रोजेक्टहरू आउँछन्। हाइड्रो पावरमा केही समस्याहरू छन्, हाम्रा पनि चाहिँ वन कटानी जङ्गल के अरे जमिनको चाहिँ जातिमा समस्याहरू छन्। धेरै समस्याको बावजुद पनि धेरै कामहरू भइरहेको छ। अब यसले धेरै चाहिँ एक्सपोर्टमा र हाम्रो आन्तरिक खपतमा धेरै सहजता ल्याउनेछ। हामीले भारतसँग पनि करिब 39 मेगावटबाट सुरु गरेका हौँ। आज 1,000 मेगावट चाहिँ अस्तिसम्ममा हामीले देशमा सफल भएका छौँ। 1,000 मेगावटको चाहिँ सहमति पाइसकेका छौँ। अब हरेक वर्ष बढ्दै जानेछ। हिजो हामी इम्पोर्ट मात्रै गर्थ्यौँ करिब 20,000 20 अरब रुपियाँको इम्पोर्ट मात्रै गर्थ्यौँ 4 वर्ष अगाडि। रिपोर्ट गरेर पनि हामी लोकसेवा व्यवस्थामा थियौँ भने आज हामी एक्सपोर्ट क्याटेगोरी गत साल मात्रै 17-18 अर्ब हामीले इम्पोर्ट गऱ्यौँ र अब प्रत्येक वर्ष बढ्दै यो वर्ष हामी करिब 30 अर्बको के अरे 17-18 अर्बको एक्सपोर्ट गऱ्यौँ हामीले लास्ट इयर र यो वर्ष करिब 30 अर्बको एक्सपोर्ट गर्ने हाम्रो टार्गेटमा अब यो बाढी पहिरोको पनि केही समस्याहरूले गर्दाखेरि हामीलाई समस्या चाहिँ भएको छ। अब यो यसलाई हामीले पोजिटिभले लिउँ, नेपालमा जेनेरेसन पनि बढ्छ, ट्रान्समिसन इन्फ्रास्ट्रक्चर म्यासिभ रूपमा बढिरहेको छ र त्योसँग चाहिँ खपतको लागि पनि हामीले ठुलो संरचनाहरू चाहिँ तयार गरेका छौँ।
वर्तमान समयमा के कति उत्पादन भइरहेको छ भन्ने सन्दर्भमा त यहाँले जानकारी गराइसक्नु भएको छ, 3500 मेगावाट हाम्रो उत्पादन रहेको छ। खपतको हिसाबले हामी कति विद्युतहरू अहिले विद्युत खपत गरिरहेका छौं। अब यो सँगै यहाँलाई सोध्नै पर्ने अर्को प्रश्न के छ भने हरेक वर्ष बाढ़ी पहिरोको चपेटामा हाम्रा विद्युत उत्पादन गर्ने गृहहरू विद्युतका संरचनाहरू पर्ने गरेका छन्। यस वर्ष पनि हालैको बाढ़ी पहिरोबाट विद्युत गृहहरूमा 5 अर्ब भन्दा बढ़ीको क्षति पुगेको विवरणहरू अहिले सार्वजनिक भइरहेका छन्। यद्यपि यो विवरण अझै माथि जान सक्ने, उकालो लाग्न सक्ने आकलनहरू पनि भइरहेका छन्। माथिल्लो तामाको सीमा पनि ठूलो क्षति पुगेको भन्ने सूचनाहरू समाचारहरू बाहिर आइरहेका छन्। यस्ता चुनौतीलाई चिर्दै विद्युत उत्पादनको लक्ष्य भेटाउन के कस्ता कार्यहरू आवश्यक पर्ला? हुन त पछिल्लो समय निजी क्षेत्रको सहभागिता पनि उत्तिकै बलियो रूपमा अगाडि बढ़िरहेको सन्दर्भ छ। सबै क्षेत्रबाट विद्युतबाट समृद्धिको विषयलाई सकारात्मक रूपले हेरिएको यो अवस्थामा यहाँले सम्भावना त उजागर गरिसक्नु भएको छ, चुनौतीलाई चिर्ने चाहिँ कसरी? अब
नेपालमा हामीले खपत बढाइ नै रहेका छौँ। अहिले विगत 7-8 वर्षमा करिब 3.5 गुणा चाहिँ खपत बढेको छ। तपाईँको चाहिँ करिब 3.5 अरब युनिट वार्षिक खपत हुन्थ्यो भनेको किलोवाट आवर युनिटमा हामीले खपतलाई त्यसरी हेर्नुपर्छ र अहिले करिब करिब 12 अरब युनिट खपत गर्ने अवस्थामा हामी पुगेका छौँ। करिब करिब 3.5 गुणा चाहिँ खपत बढेको छ। खपत बढ्नुमा नेपालमा अहिले विभिन्न किसिमका सवारी साधनदेखि लिएर इन्डक्सन कुकिङदेखि लिएर इलेक्ट्रिकल भेहिकलहरूमा ठुलो चाहिँ ट्रान्सफर्मेसन आएको छ। त्यस्तै गरेर हाम्रो राशि प्रयोगमा चाहिँ एसीदेखि लिएर रेफ्रिजरेटरदेखि लिएर इन्डस्ट्रीहरूमा चाहिँ खपत बढेको छ। त्यहाँनिरले हाम्रो विद्युतीकरण 100% पुग्न लागेको छ। त्यो भएको हुनाले खपतमा अब वृद्धि हुँदै जान्छ। खपत वृद्धि नै गर्ने हो, हामीले खपतै गर्ने हो। खपत भएर बाँकी रहेको इलेक्ट्रिसिटी मात्रै एक्सपोर्ट गर्ने हो। खपत गरेर पनि हाम्रो वर्षायाममा हामीलाई बढी हुन्छ, त्यो इनर्जी फाल्नु हुँदैन, बेच्ने नै हो। अब जुन यो च्यालेन्जेसहरू छन् हाइड्रो पावर ट्रान्समिसन लाइन बनाउन, हाइड्रो पावरमा चाहिँ यो क्लाइमेट चेन्जको यो बर्खामा एकदमै फ्लडले दुःख दिने, हिउँदमा चाहिँ ड्रट यो छन् सुखायामले गर्दाखेरि धेरै इनर्जी कम हुने, यो समस्याहरू क्लाइमेट चेन्जको कारणले पनि आएको छ। यो समस्या छ, यो यसलाई एड्रेस गर्नको लागि हाम्रो सूचना प्रणाली अहिले इफेक्टिभ हुँदैछ। अब बर्खाको सूचना प्रणाली पनि इफेक्टिभ हुँदैछ। प्रोजेक्टहरू, हाइड्रो पावर प्रोजेक्टहरू जुन जुन हामी स्टडी गर्छौँ, बनाउन सुरु गर्छौँ, त्यसलाई चाहिँ रोबस्ट किसिमले त्यसलाई क्लाइमेट रेजिलेन्ट बनाउने, जियोलोजिकल स्टडीहरू राम्रो गर्ने र त्यसलाई अलि चाहिँ सेफ्टी र सेफ्टीको हिसाबले राम्रोसँग अध्ययन गरेर हामीले अगाडि बढाउनु पर्ने स्थिति छ। त्यसलाई हाइड्रो पावरहरू धेरै जसो प्राइभेट सेक्टरका हाइड्रो पावरहरू अलिकति रिस्कमा रिस्की जोनहरूमा बन्ने गरेको पनि छ। त्यसलाई अबको दिनमा यो सबैबाट सिकेर चाहिँ यो स्टडी र यसको डिजाइनमै हामीले पनि धेरै कुराहरूमा ध्यान दिनुपर्नेछ र आगामी दिन हाइड्रो पावरको जियोलोजिकल रिस्क, फ्लडको रिस्क, अरू धेरै रिस्क हुँदाहुँदै पनि यसलाई हामीले मिटिगेट गर्ने मेजर्सहरू चाहिँ हामीले गर्नुपर्ने हुन्छ।
र हामीले अहिले यो वर्षकै बर्खामा अस्तिकै ठुलो फ्लडले गर्दाखेरि विद्युत प्राधिकरणको अप्पर तामाको जिल्लाका ट्रान्समिसन लाइनहरूमा धेरै क्षति भएको छ। यो चाहिँ क्षति चाहिँ फिजिकल क्षति फिजिकल ड्यामेजको क्षति थोरै हुन्छ, तर जुन इनर्जी हामीले बेचेर पैसा कमाउँथ्यौँ त्यो पैसा चाहिँ ठुलो अमाउन्टमा लस गर्छौँ हामी। जब पावर प्लान्टहरू बन्द हुन्छ त्यसले ठुलो चाहिँ लस चाहिँ त्यो इनर्जी लसबाट हुन्छ। प्राइभेट सेक्टरको पनि धेरै पावर प्लान्टहरू बन्द छ अहिले, करिब करिब 1000 मेगावाटको पावर प्लान्टहरू हाम्रो सिस्टमबाट आउट छ विभिन्न कारणले।
हुन्छ, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ कार्यकारी निर्देशकज्यू, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले विद्युत व्यापारका सम्बन्धमा पछिल्लो पटक भएको सम्झौता, विद्युत उत्पादनको वर्तमान अवस्था र यस क्षेत्रका सम्भावना बारेमा केन्द्रित भएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।